तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
यो मिडवाइफरी भनेको के हो र यो नर्सिङ भन्दा कसरी फरक छ भन्ने बारेमा चाहिँ नेपालमा त्यति बुझाइ रहेको पाइँदैन, यसको बारेमा थोरै बताइदिनुहोस् न, खास मिडवाइफरी भनेको चाहिँ के हो भनेर।
सामान्य प्रसूति अथवा गर्भवती अवस्थाका महिलाहरूलाई चाहिँ सेवा प्रदायक, मुख्य सेवा प्रदायकको रूपमा चाहिँ विश्वमा नै मिडवाइफरी चाहिँ मानि आइरहेको छ। मिडवाइफ भनेको चाहिँ तपाईँको एउटा प्रजनन प्रक्रियासँग सम्बन्धित जति पनि सामान्य अवस्था छ हो त्यस्तोमा चाहिँ उनीहरूले विज्ञता हासिल गरिदिनुहुन्छ। नर्सिङले चाहिँ अब शरीरमा भएको 12 प्रणालीहरू सम्बन्धी चाहिँ उनीहरूले अध्ययन गरेको त हुन्छ तर उनीहरूको विज्ञता चाहिँ हासिल गरेको हुँदैन।
अनि नेपालमा मिडवाइफको प्रचलन पनि अहिले आएर त्यति धेरै देखिँदैन, नेपालमा मिडवाइफको सङ्ख्या र अवस्था चाहिँ कस्तो देख्नु भएको छ?
1972 चाहिँ विश्व स्वास्थ्य संगठनले त्रिभुवन विश्वविद्यालयमा 2 मिडवाइफ कार्यक्रम चाहिँ सञ्चालन गराउनको लागि सहयोग गरेको छ। त्यो मिडवाइफको बारेमा नै नबुझेको नजानेको कारणले गर्दाखेरि त्यो कार्यक्रम 2 उत्पादन गरेर खारेज भएछ। अनि अहिले पछिल्लोचोटि चाहिँ 2006 चाहिँ नेपाल सरकारले चाहिँ यो दक्ष प्रसूति सम्बन्धी चाहिँ एउटा राष्ट्रिय नीति ल्यायो। त्यसको दीर्घकालीन रणनीतिमा चाहिँ मिडवाइफहरू उत्पादन गर्ने काठमाडौँ विश्वविद्यालयले चाहिँ 2016 चाहिँ मिडवाइफिङ प्रोग्राम ब्याचलर लेभलको सुरुवात गर्यो। म्याम्सले चाहिँ 2017 गर्यो, त्यसै गरेर कर्णाली विज्ञान प्रतिष्ठानले 18 र हालसम्म चाहिँ धरान बिटी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरुवात गरेको छ। नेपालमा 28 दर्तावाला मिडवाइफ छन् भने 142 चाहिँ यो 4 विश्वविद्यालयहरूमा चाहिँ उनीहरू अध्ययनरत छ। 10,590 मिडवाइफले जम्मा आवश्यक पर्ने आकलन गरिएको छ 2030।
10,000 मिडवाइफको चाहिँ आवश्यकता छ भनेर भन्नुहुन्छ, तर पनि नेपाली समाजमा चाहिँ आजकल प्रसूति गराउनको लागि चाहिँ अस्पताल जाने, डक्टर जाने भन्ने प्रचलन चाहिँ बढिरहेको देखिन्छ होइन। यस्तो अवस्थामा अब मिडवाइफहरू चाहिँ डक्टरभन्दा फरक हुन् अथवा यिनीहरूको किन आवश्यकता छ भनेर मानिसहरूलाई कसरी बुझाउन सकिन्छ होला?
जानु पर्यो नि त अस्पतालमा नै हो, नेपाल सरकारको हजुरलाई नीति नै छ होइन, स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउनुपर्छ। जटिलतामा आमाहरू चाहिँ गर्भ अवस्थामा नपरोस् र जटिलता आएको कारणले गर्दाखेरि चाहिँ घरमै मृत्यु नहोस् अथवा चाहिँ बाटोमै मृत्यु नहोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थामा बच्चा जन्माउनुलाई चाहिँ नीति ल्याएको हो। मिडवाइफले चाहिँ स्वास्थ्य संस्थामा नै काम गर्ने हो र हाम्रो देशमा चाहिँ घरमा मिडवाइफ परिचालन गर्ने नीति ल्याइसकेको छैन। स्क्यान्डिनेभियन कन्ट्रिज भनेर भन्छौँ हामीले, स्विडेन, नर्वे, नेदरल्यान्ड, त्यसै गरेर तपाईँलाई चाहिँ बेलायत, जहाँ चाहिँ मिडवाइफको चाहिँ राम्रो ऐतिहासिक कालखण्डदेखि नै स्थापित छ यो सेवा। त्यसमा चाहिँ उनीहरूको होम बर्थ पनि गर्ने गर्छन्, अस्पतालमा जानुपर्ने हो तर सामान्य उनीहरूको गर्भ अवस्था छ, जस्तै तपाईँको ब्लड प्रेसर बढेको छैन, बच्चा चाहिँ जाउँला अवस्था छैन, आमाको चाहिँ दम रोगहरू छैन, मुटु रोगहरू छैन, होइन चिनी रोगहरू छैन, पहिलाको चाहिँ खराब किसिमको चाहिँ उसको प्रसूतिसँग सम्बन्धित कुनै घटनाहरू छैन भने मिडवाइफसँग गराउनु हो। यदि छ भने चाहिँ तपाईँलाई प्रसूति तथा स्त्री रोग विशेषज्ञ चिकित्सकसँगै गर्ने हो। अस्पतालमा आए तापनि अहिलेसम्ममा नर्सहरूले नै हो तपाईँलाई सुत्केरी गराउने, उनीहरूले चाहिँ दुर्व्यवहारमा दुर्व्यवहारको शिकार भइरहेका छन् स्वास्थ्य कर्मी सेवा प्रदायकहरूबाट, होइन, जस्तो मौखिक दुर्व्यवहार, शारीरिक दुर्व्यवहार, चिमोट्ने, कुट्ने, सुत्ने बेलामा सुतिस मजाले अहिले रुने कराउने चिचाउने गर्छ भनेर भन्छ नि, यो सबै दुर्व्यवहारहरू। अब मिडवाइफले चाहिँ सम्मानजनक प्रसूति सेवा दिने, महिलाको आफ्नो सांस्कृतिकदेखि लिएर सामाजिक आर्थिक अवस्था सबैलाई मनन गरेर होलिस्टिक सेवा दिनेको रूपमा काम्दै आइरहेको छ। जुन देशमा मिडवाइफ उत्पादन भएर प्राथमिक स्वास्थ्य केन्द्र लेभलमा चाहिँ परिचालन गरेका छन् हो त्यसमा चाहिँ उल्लेखनीय रूपमा मातृमृत्यु दर पनि घटेको पाइन्छ। जस्तै हाम्रै दक्षिण एसियाको कन्टेक्स्टमा हेर्ने हो भने श्रीलङ्का अस्पताल स्तरमा त उनीहरू मिडवाइफले गर्छ, त्यहाँको अहिले मातृ मृत्यु दर हेर्नुहुन्छ भने तपाईँलाई प्रति लाख जीवित जन्ममा 36 छ, जबकि अहिले हाम्रो नेपालको परिवेशमा हेर्नुभयो भने चाहिँ 339 छ प्रति लाख जीवित जन्ममा।
अनि तपाईँले अघि भर्खरै एउटा दुर्व्यवहारको पनि कुरा गर्नुभएको थियो होइन,
प्रसूति हिंसा भनेर भन्छ, अनि प्रसूति हिंसाको अवधारणा बुझ्ने सायदै स्वास्थ्य कर्मीहरू छन्, अब डक्टरहरूले चाहिँ यसमा जनचेतनाहरू खासै छैन, हिंसा हो भनेर लिँदैनन्, के भन्छन् भने मैले तिम्रो ज्ञान भन्छन् कि होइन, मैले तिम्रो लागि गरेको, तिम्रो बच्चाको लागि गरेको, मैले जे पनि दुर्व्यवहार गर्नु मिल्छ, तिमीलाई कुस्तो पनि मिल्छ, मैले थका पनि मिल्छ, थपा पनि मिल्छ भन्ने किसिमको प्रविधि चाहिँ एकदमै हानि छ हामी स्वास्थ्य कर्मीहरूमा।
प्रसूति भएको एउटा संवेदनशील अवस्थामा हुने मनोवैज्ञानिक किसिमको असरहरू पनि छँदैछन्, अनि त्यो बाहेक चाहिँ अब महिलाको शरीरलाई चाहिँ धेरै नै मेडिकलाइज पनि गरिरहेको पाइएको छ आजकलको यो अस्पतालमा आधारित प्रणालीले, यस्तो कुराहरूको अवस्था चाहिँ नेपालमा कस्तो पाउनु भएको छ?
हजुर, यसमा चाहिँ अब नेपालमा मात्रै नभनौँ, विश्व स्वास्थ्य अर्थ राजनीति भनेर भन्छु म त, यहाँ चाहिँ हाम्रो अमेरिकातिर जोडित छ, यो डेलिभरी भनेको चाहिँ प्याथोलोजिकल कन्डिसन हो होइन, यो भनेको चाहिँ एउटा बिरामीको अवस्था हो, त्यसै कारणले गर्दाखेरि डक्टरहरूले चाहिँ महिलाको शरीरलाई चाहिँ नियन्त्रण गर्नुपर्छ भनेर भनेको छ। अब हाम्रो नेपालको शिक्षा प्रणाली चाहिँ यो अमेरिकन शिक्षा प्रणाली नेपालले चाहिँ एडप्ट गरेको रहेछ, सेवा प्रदायकहरूलाई चस्मा लगाइदिएको छ कि यो चाहिँ नर्मल होइन भनेर, महिलाहरूको शरीरलाई चाहिँ यो एउटा रोगको ठुलोको शरीर हो, गर्व अवस्था हो भनेर चाहिँ बनाइदिएको कारणले गर्दाखेरि यो ओभर मेडिकलाइजेसन चाहिँ भएको हो। सेन्ट्रिक प्लानिङको डिभाइसेसहरू पनि हेर्नुहोस् न, कसको लागि बनाएको छ, महिलाको लागि बनाउने को हो त, पुरुष हो, त्यसपछि एबोर्सनको पनि अर्को पोलिटिक्स छ, पाठेघरदेखि बाहिर सबै अङ्ग प्रत्यङ्गहरूलाई चाहिँ यो तपाईँलाई कमर्सियलाइजेसन गरेको अवस्था छ, र त्यही मध्येको एउटा यो गर्भवती कमर्सियलाइजेसन भएको हो। अब उदाहरणै भन्नुपर्दाखेरि नेपाल सरकारले पाटन अस्पताललाई भयो, त्रिभुवन विश्वविद्यालयलाई भयो, त्यसपछि आएर भरान बिपी कोइराला विज्ञान प्रतिष्ठानलाई चाहिँ आमा सुरक्षा कार्यक्रम दिनु, तपाईँहरूले आमाहरूको निशुल्क रूपमा चाहिँ सेवा दिनुको लागि भनेर भन्दाखेरि हाम्रो मुख्य आय स्रोत भनेकै प्रसूति वार्ड हो, हामी लिन्नौँ भनेर भन्यो अस्पतालहरू, हामी अनावश्यक रूपमा महिलाहरूलाई तिरेर पैसा कमाउँछौँ भन्ने हो नि त। अहिले प्रसुतिमै तपाईँले सिजरियन सेक्सनको रेट हेर्नुभयो भने अहिले 25% भन्दा कमी पाउनुहुन्न, त्यसै गरेर पाटनको हेर्नुहुन्छ भने 45-50% हारिमा, टिचिङ हस्पिटल हेर्नुभयो भने यस्तै होइन, जस्तो नर्मीको हेर्नुभयो भने तपाईँले 99% अब उहाँलाई सोद्धाखेरि चाहिँ हाम्रोमा हाई रिस्क केसहरू आउँछ भनेर भन्छन् कि, कस्तो होला त्यो प्राइभेटमा चाहिँ सबै जटिलता भएका, अब शल्यक्रिया गर्नैपर्छ, अघि मैले भनेको जस्तै 15% गर्नैपर्छ, तर त्योभन्दा अनावश्यक रूपमा महिलाहरूले रोजी खोजी गरेका अवस्थामा चाहिँ त्यो कालान्तरमा गएर त्यो शिशु दम रोगको सिकारी हुने, त्यसै गरेर तपाईँको डायबिटिज हुने, एलर्जीहरू हुने, मोटोपनहरू हुने भनेर चाहिँ अब पछिल्ला मुलुकहरूमा गरेको अध्ययन अनुसार चाहिँ देखाएको छ। अब हामी स्वास्थ्य कर्मीहरूलाई त फाइदै छ भन्नुपर्ने हुन्छ नि, अब व्यङ्ग्यात्मक हुनुपर्छ।
जुन 28 नेपालमा अहिले मिडवाइफ छन् भन्नुभयो, उनीहरूको काम गर्ने अवस्था र चुनौतीहरू चाहिँ कस्तो रहेका छन् अहिले?
एकदमै चुनौती छ भनेर भन्नुपर्छ, किनभने नेपाल सरकारले मिडवाइफको दरबन्दी सिर्जना गरेको छैन, तिनजना विदेश पनि गइसकेका छन्, किनभने यसको यो जनशक्ति चाहिँ विदेशमा एकदमै डिमान्ड छ, बाँकी 25 चाहिँ नेपालमा कार्यरत छन्, 4 जति कर्मकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत छन्, उहाँहरू चाहिँ 2 कर्णाली विज्ञान प्रतिष्ठानमा छन् होइन, अरू बाँकी चाहिँ नेपाल सरकारमा नै नर्स पदमा कार्यरत छन्। त्यो हुनेदेखि यसमा चाहिँ तपाईँलाई मोटिभेसन हुँदैन, डिमोटिभेसन हुन्छ। मिडवाइफ अहिले हाम्रो देशमा पढाइ त हुँदैछ, तर एजुकेसन दिने गुरुआमाहरू नै नर्स छन्, अब यसमा चाहिँ ठुलो लगानी गर्नुपर्ने चाहिँ राज्यले देखिन्छ, र राज्यले समुदाय स्तरमा मिडवाइफहरूलाई परिचालन गर्यो भने आमा र बच्चाको ज्ञान सुरक्षा गरेको, र सिजरियन सेक्सनमा अनावश्यक रूपमा खर्च भएको जुन लगानी छ त्यसको 16 प्रतिफल चाहिँ रिटर्न गर्छ है मिडवाइफले निष्कर्ष निकाले। अर्को चाहिँ अस्पतालमा हामीले प्र्याक्टिस गर्न जाँदाखेरि मिडवाइफ मोडल अफ केयर गो त्यहाँ वातावरणै छैन, अनुकूल वातावरणै छैन, त्यो चाहिँ हुनुपर्छ।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाई मा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।